نحمده ونصلي على رسوله الكريم أما بعد فوز بالله من الشيطان الرجيم مختصر صحیح بخاری میں سے کتاب الجنائز جس میں ہم ابھی تک جو چیزیں پڑھ چکے اس میں آخری چیزیں جو ہم نے اپنے پچھلے سیشن میں پڑھی تھیں اس میں اللہ تعالیٰ نے ہمیں بہت ساری ایسی باتیں پڑھائیں یا سکھائیں کہ جس کو ہم دن رات اپنے ارد گرد دیکھتے ہیں میت دفنانا کفنانا کب کوئی مر رہا ہے غیر مسلم ہے تو اس کو کلمے کی دعوت دینا لیکن بعض دفعہ ہم اپنے آپ کو عملی طور پر ان چیزوں سے پیچھے کر لیتے ہیں اللہ تعالیٰ سے یہ دعا کیجئے کہ وہ ہمارے لیے ان چیزوں پہ عمل آسان کر دے آج ہم مزید کچھ باتیں اس کے بارے میں پڑھیں گے حدیث 681 پیج نمبر 447 447 صفحہ ہے اذا قال المشرك عند الموت لا اله الا الله اگر مشرک مرتے وقت کلمہ توحید کہہ دے تو کیا اس کی مغفرت ہو سکتی ہے دیکھیں یہ بڑا اہم سوال ہے جو ہمیں ہمیشہ اپنے ذہن میں رکھنا چاہیے تو آئیے اس کا جواب لیتے ہیں عن المسیب بن حسن رضی اللہ عنہ قال لما حضرت ابا طالب الوفاۃ جاءہ رسول اللہ صلی اللہ علیہ وسلم فوجد عندہ ابا جہل جہل بن ہشام وعبد اللہ ابن ابی امیت ابن المغیرتی قال رسول اللہ صلی اللہ علیہ وسلم علی ابی طالب یا عمّا چچا کو کہتے ہیں عمّا ہائی لائٹ کر لیں قل لا الہ الا اللہ کلمة اشہد لک بها عند اللہ فقال ابو جہل وعبد اللہ ابن ابی امیت یا ابا طالب اترغب عن ملت عبد المطلب فلم یزل رسول اللہ صلی اللہ علیہ وسلم یاردہا علی ویعودانی بتلک المقالتی حتی قال ابو طالب آخرا ما کلمہم ہوا لا ملت عبد المطلب وبی ان یقول لا الہ الا اللہ فقال رسول اللہ صلی اللہ علیہ وسلم اما واللہ لاستغفرن لک ما لم انہا عنکا فانزل اللہ تعالی فیہ ما کان للنبی جی ترجمہ دیکھیے گا ان مسیب ابن حسن رضی اللہ عنہ سے روایت ہے انہوں نے فرمایا جب ابو طالب کی وفات ہونے لگی تو رسول اللہ صلی اللہ علیہ وسلم ان کے پاس تشریف لائے وہاں اس وقت ابو جہل بن ہشام اور عبداللہ بن ابی امیہ بن مغیرہ بھی تھے رسول اللہ نے ابو طالب سے کہا اے چچا کلمہ توحید لا الہ الا اللہ کہہ دے تو میں اللہ کے ہاں تمہاری گواہی دوں گا ابو جہل اور عبداللہ بن ابی امیہ بولے اے ابو طالب کیا تم اپنے باپ عبد المطلب کے طریقے سے پھرتے ہو رسول اللہ تو بار بار اسے کلمہ توحید کی تلقین کرتے رہے اور وہ دونوں بھی اپنی بات دہراتے رہے حتیٰ کہ ابو طالب نے آخر میں کہا کہ وہ عبد المطلب کے طریقے پر ہیں اور لا الہ الا اللہ کہنے سے انکار کر دیا جس پر رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اب میں تمہارے لیے اللہ تعالیٰ سے اس وقت تک دعائے مغفرت کرتا رہوں گا جب تک مجھے اس سے منع نہ کر دیا جائے اس پر اللہ تعالیٰ نے یہ آیت نازل فرمائی کہ نبی کے لیے یہ جائز نہیں کہ وہ مشرکین کے لیے دعائے مغفرت کریں اگرچہ وہ قریبی رشتہ دار ہی ہوں یہ سورۃ توبہ ہی کی آیت ہے تو آپ دیکھیے اس میں کتنا کچھ پتہ چل رہا ہے پہلی بات ہے کہ موت کی علامتیں جب تک ظاہر نہ ہوں اور نہ ہی ابھی موت کا یقین ہے کہ جسٹ چند منٹ میں جان چلی جائے گی تو اس وقت بھی ایمان لانا فائدہ دے سکتا ہے تو ابو طالب کو جو آپ نے دعوت دی یہ نزا کی کیفیت شروع ہونے سے پہلے کی تھی ٹھیک ہے تو نزا کی حالت میں کلمہ کوئی پڑھے گا تو اللہ نوز دی بیس لیکن اس سے پہلے پہلے موت سے پہلے کلمہ پڑھا جائے تو فائدہ ہوگا دوسرا آپ دیکھیے کہ اس میں اللہ کے نبی کی حرص دکھی آپ کو اور تکلیف کتنی ہوگی آپ کو اس وقت اور بے بسی دیکھیے کہ چچا ایک بار یہ کر دو ہم کہتے ہیں جو اللہ چاہے اس کا رسول چاہے تو اگر رسول چاہتے تو پھر ابو طالب کو کتنا مجبور کرتے کہتے کوئی نہیں جاؤ جاؤ ہو جائے گا کام نہیں تو نبی کے بھی ہاتھ بندے ہوتے ہیں جب تک اللہ تعالیٰ اجازت نہ دے کسی کام کی ہمیں بھی اپنے ارد گرد والوں سے سوچنا ہے اور اب دیکھیے کہ ابو طالب نے تو اسلام کو فائدے بھی اتنے دیے میں جب یہ کردار سامنے آتا ہے تو پریشان ہو جاتی ہوں کہ اگر آج ہم بڑا فخر بھی کریں کہ ہم اسلام کے لیے بہت کچھ کر رہے ہیں اور بہت فائدے دے رہے ہیں تو کیا ابو طالب سے زیادہ تو نہیں دے رہے کہ جنہوں نے نبی صلی اللہ علیہ وسلم کی اتنے سال تک ٹیک کیئر کی ہم کہتے چلو صدقہ جاریہ والے کام کر دو جو کام کریں ان کو کھلا لو پلا لو ان پہ پیسہ خرچ کر دو ہمارے لیے صدقہ جاریہ بنے گا کیا اللہ کے نبی ابو طالب کے لیے صدقہ جاریہ بنے सारी दुनिया को भी फायदा दे दिया लेकिन आपको तो नहीं दे सके। तो हमेशा अपने आप को चलाएं खपाएं, फिर दूसरे काम अल्लाह कबूल करेगा इंशाल्लाह। लेकिन अपने आप को दूसरे एज पर रख के सिर्फ इस्लाम के साथ दूसरी किस्म की मावनत करना ये दुरुस्त नहीं है। फिर उसके बाद मौइज़तुल मुहद्दिसी इंदल कब्री वक़ूदी अस्हाबिही हौलहू, आलिम का कब्र के पास बैठकर नसीहत करना जबकि इसके शागिर्द इर्द गिर्द बैठे हों। यानी क्या ये जायज़ है कब्र पे बैठकर लोगों को अच्छी बात कहना? अन अली रदी अल्लाहु अन्हु काल कुन्न फी जनाज़तिन फी बकील गरकत फातान नबी सल्लल्लाहु अलैहि वसल्लम फ़क़ाद वक़दना हौलहू वमाहू महदरतुन फनक्कसा फजाला यनकुत बिमिख सरतिही सुम्मा काला मा मिनकुम मिन अहदिन मा मिन नफ्सिन मनफूसतिन इल्ला कुतिब मकानुहु मिनल जन्नति वन्नार व इल्ला कद कुतिब शकीयतन औ सईदतन वकाल रजुलुन या रसूल अल्लाही अफला नत्तकिलु अला किताबिना व नदउल अमला फमन कान मिन मिन अहलि सआदति فسيسير إلى عمل أهل السعادة وأما من كان منا من أهل الشقاوة فسيسير إلى عمل أهل الشقاوة قال أما أهل السعادة فيسرون لعمل أهل السعادة وأما أهل الشقاوة فييسرون لعمل أهل الشقاوة ثم قرأ فأما من أعطى واتقى। हज़रत अली रसूलल्लाह तआला से रिवायत है कि उन्होंने फरमाया कि हम एक जनाजे के साथ बकी गरकत में थे कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हमारे करीब तशरीफ़ लाकर बैठ गए और हम लोग भी आपके गिर्द बैठ गए। आपके हाथ में एक छड़ी थी, आपने सर झुका लिया और लकड़ी से नीचे कुरेदने लगे। फिर फरमाया तुम में से कोई ऐसा जानदार नहीं जिसकी जगह जन्नत या दोजख में न लिखी हो और हर शख्स का नेक बख्त या बदनसीब होना भी लिखा हुआ है। इस पर एक शख्स ने अर्ज किया है अल्लाह के रसूल फिर हम इस लिखे हुए पर एतमाद करके अमल ना छोड़ दें। यानी अगर लिखा हुआ है कि आपने जन्नत में जाना है तो फिर अमल क्यों करें, और अगर लिखा हुआ जहन्नम में ही जाना है तो फिर हम अमल क्यों करें? सवाल समझ आ रहा है ना आपको? क्योंकि हम में से हर एक शख्स जो खुश नसीब होगा वो अहले सआदत के अमल की तरफ रजू करेगा, जो बदबख्त होगा वह अहले शिकावत के अमल की तरफ रजू कर जाएगा। आपने फरमाया कि सईद को अमले सआदत की तौफीक दी जाती है और शकी के लिए अमले शिकावत आसान कर दिया जाता है। इसके बाद आपने यह आयत तिलावत फरमाई, फिर जो शख्स सदका देगा और परहेजगारी इख्तियार करेगा और उम्दा बात की तस्दीक करेगा हम इसे आसान यानी अमले सआदत की तौफीक देंगे। क्या समझ आए आपको इस हदीस से? तकदीर, तकदीर के इस बात की दलील है कि तुम्हें काम करना है, अल्लाह ने तुम्हारे लिए जो लिख दिया है वो उसने लिखा है। जब तुम अच्छे काम करोगे अल्लाह के लिखे पे कोई फर्क नहीं पड़ेगा। मुझे आपको तकदीर का अल्लाह ने पहले से नहीं बताया कि हम जहन्नम में जाएंगे या जन्नत में, वरना हम गिला करते कि अल्लाह जी आपने तो पहले ही लिख लिया हुआ है, गोया कि यहाँ तो पहले ही फैसले हुए हैं, तब हम मुकदमा क्या पेश करें? तो तकदीर का नाम लेकर अमल करना नहीं छोड़ना। बुरा कर रहे हैं तो भी आपको उसका भुगतना पड़ेगा और अच्छा भी भुगतना पड़ेगा। फिर मा जा फी कातिल नफ्सी, खुदकुशी करने वाले के लिए क्या हुक्म है? अब ये भी बड़ा एक सवाल किया जाता है, तो इसमें चंद रिवायतें देखेंगे। अन साबित इब्ने दहाक रदी अल्लाहु अन्हु अनि नबी सल्लल्लाहु अलैहि वसल्लम कला मन खलफा बिमिल्लति गैरिल इस्लामी काज़िबन मुतअम्मिदन فهو كما قال ومن قتل نفسه بحديدة عذب بها في نار جهنم। हज़रत साबित बिन दहाक रदी अल्लाह अन्हु से रिवायत है कि वह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बयान करते हैं कि आपने फरमाया जो शख्स इस्लाम के अलावा किसी मज़हब की जानते बूझते कसम उठाए तो वो वैसा ही होगा जैसे इसने कहा, और जो शख्स तेज हथियार से अपने आप को मार डाले इसको इसी हथियार से जहन्नम में अजाब दिया जाएगा। इमाम बुखारी का मकसद क्या है कि जब खुदकुशी करने वाला जहन्नमी है तो इसकी नमाज जनाजा ना पढ़ी जाए, लेकिन निसाई की रिवायत में आता है कि खुदकुशी करने वाले की नमाज जनाजा रसूलुल्लाह ने नहीं पढ़ाई लेकिन सहाबा को इसे रोका नहीं। तो क्या पता चला कि असर रसूख रखने वाले मारूफ लोग आलम दीन है वो ना पढ़ें ताकि इबरत हो, बाकी को पढ़ाना चाहे तो पढ़ा लें, कोई हराम बात नहीं है, लेकिन ये एक किस्म की इबरत है कि ये अमल अच्छा नहीं है। तो आप देखिए ये हदीसें अगर आम करें तो आज इस्लाम पर जो इल्ज़ाम है कि ये सुसाइड करवाते हैं और टेररिस्ट हैं, क्या उसका रद्द नहीं पेश करती? خودکشی کرنے والے کی جنازہ کی نماز نہیں آپ نے پڑھی تو کہاں اسلام خود کچھ حملوں کی دعوت دیتا ہوگا. آج کتنا رونگ کانسیپٹ ہم نے دنیا کو دیا اسلام کے نام پہ. پھر اگلی روایت ہے, جندبہ رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال کان برجل جراح فقتل نفسه فقال اللہ تعالی بدرنی عبدی بنفسه حرمت علیہ الجنہ. حضرت جندب سے روایت ہے کہ وہ رسول اللہ سے بیان کرتے ہیں کہ آپ نے فرمایا ایک شخص کو زخم لگ گیا, اس نے اپنے آپ کو مار ڈالا, تو اللہ تعالیٰ نے فرمایا چونکہ میرے بندے نے مجھ سے سبقت چاہی پہلے اپنی جان لی لہٰذا میں نے اس پر جنت کو حرام کر دیا. یعنی اس سے پہلے کہ میں اس کو طبعی موت دیتا اس نے خود ہی اپنے لیے موت پسند کر لی. خودکشی کرنے والے نے صبر اور ہمت سے کام نہیں لیا تو موت کو اللہ کے حوالے کرنے کی بجائے جلد بازی کا اظہار کیا, حالانکہ اللہ نے اس کی موت کے وقت پہ اس کو یہ نہیں اطلاع دی تھی, اسی لیے سزا کا مستحق ٹھہرا. تو آپ دیکھیے کہ پیدا ہم خود نہیں کر سکتے نا کسی کو, تو پھر ہم ماریں کیوں؟ جو خودکشی کرتے ہیں وہ خود پیدا کر کے دکھائیں, پھر مانا جائے گا نا کہ ان کے اختیار میں. اور بے صبرا پن اور تقدیر کا منکر ہونا اور سب سے بڑھ کے اللہ کے فیصلوں پہ ناراضی ہونا اس سے ثابت ہوتا ہے. یہ اپنی جگہ بھنسی بہت بڑے گناہ ہے, تو لہٰذا خودکشی کرنے والے کے ساتھ ایسے ہی معاملہ ہوگا. پھر نبی حریرہ رضی اللہ عنہ قال قال نبی صلی اللہ علیہ وسلم الذی یخنق نفسہ یخنقہا فی النار والذی یتنہا فی النار. حضرت ابو حریرہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے, انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جو خود اپنا گلا گھونٹ لے وہ دوزخ میں اپنا گلا گھونٹتا ہی رہے گا, اور جو شخص نیزہ مار کر خودکشی کر لے وہ دوزخ میں بھی خود کو نیزہ مارتا ہی رہے گا. استغفر اللہ. اب دیکھیں کسی نے اگر زہر پیا تو ایک ایک رگ سے جان نکلی ہوگی نا, اور وہ ایسے ہی کرتا رہے گا, اس کو اس کا اتنا ہی عذاب ہوگا. یعنی وہی بات ہے کہ مر کے بھی نہ چین پایا تو کدھر جائیں گے. اللہ اکبر. اب سوال ایک اٹھتا ہے کہ کیا خودکشی کرنے والا پھر کبھی نہیں بخشا جائے گا؟ تو ایسا نہیں ہے. ایک طویل عرصہ سزا بھگت کر جہنم میں رہ کر پھر اللہ اگر وہ توحید والا ہے تو اس کو نکال دے گا, توحید کی برکت سے بالآخر پھر جنت ملے گی. ثناء الناس علی المیتی, لوگوں کا میت کی تعریف کرنا. عن انس رضی اللہ عنہ مروا بجنازۃ فاسنوا علیہ خیرا فقال النبی صلی اللہ علیہ وسلم وجبت ثم مروا بأخرى فاسنوا علیہ شرا فقال وجبت فقال عمر بن الخطاب رضی اللہ عنہ ما وجبت قال حاز اسنیتم علیہ خیرا فوجبت له الجنہ وحاز اسنیتم علیہ شرا فوجبت له النار انتم شہداء اللہ فی الارض. کتنا بڑا ٹائٹل ہے انسان کے لیے. حضرت انس سے روایت ہے کہ انہوں نے فرمایا کہ لوگ ایک جنازہ لے کر گزرے تو صحابہ کرام نے اس کی تعریف کی, اس پر رسول اللہ نے فرمایا کہ اس کے لیے واجب ہو گئی. اس کے بعد دوسرا جنازہ لے کر گزرے تو صحابہ کرام نے اس کی برائی کی, تو رسول اللہ نے فرمایا کہ اس کے لیے لازم ہو گئی. اس پر حضرت عمر نے کہا کیا واجب ہو گیا؟ آپ نے فرمایا کہ پہلے شخص کی تم نے تعریف کی تو اس کے لیے جنت واجب ہو گئی, اور دوسرے کی تم نے برائی کی تو اس کے لیے جہنم لازم ہو گئی, کیونکہ تم لوگ زمین میں اللہ تعالیٰ کی طرف سے گواہی دینے والے ہو. یعنی اللہ کو انسانوں کی باتیں اور انسانوں کا ایک دوسرے پہ کمنٹس دینا, اس کا بھی کتنا خیال ہے. یہاں سے یہ دیکھیے, اسی طرح مستدرک حاکم میں ہے کہ صحابہ کرام نے پہلے شخص کے بارے میں کہا تھا کہ وہ اللہ اور اس کے رسول سے محبت کرتا ہے اور اس کے حکموں کو ماننے کی کوشش کرتا ہے, اور دوسرے کے بارے میں کہا تھا کہ وہ اللہ اور اس کے رسول سے بغض رکھتا تھا اور گناہ میں مصروف رہتا تھا. تو مین عمل تو پھر وہی ہے نا, اللہ اور اس کے رسول کا حق دینا یا نہ دینا. عن عمر بن الخطاب رضی اللہ عنہ قال قال النبی صلی اللہ علیہ وسلم ایما مومن شہید له اربۃ بخیر ادخله اللہ الجنہ فقلنا وثلاثۃ قال وثلاثۃ وقلنا واثنان قال واثنان ثم لم نسألہ عن الواحد. سبحان اللہ, کتنی پیاری روایت ہے, اس کو یاد کیجئے گا. حضرت عمر بن خطاب رضی اللہ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے فرمایا جس مسلمان کے نیک ہونے کی چار آدمی گواہی دیں تو اللہ اسے جنت میں داخل کرے گا. ہم لوگوں نے عرض کیا اگر تین آدمی, تو آپ نے فرمایا تین بھی, پھر فرمایا اگر دو گواہی دے دیں, فرمایا دو بھی, پھر اس کے بعد ہم نے ایک کی گواہی کے بارے میں نہیں پوچھا. आप देखिए कि एक आदमी गवाही के मुतालिक इसलिए नहीं किया कि गवाही का नसाब कम से कम दो आदमी है ना, एक बंदा झूठ बोल सकता है, गलत कह सकता है, लेकिन दो का सेम बात कहना या उस पर जमना बास दफा मुहाल होता है। हम अपने बारे में सोचे कि जब हम जाएंगे तो हमारे बारे में लोग क्या कहेंगे। हमेशा अपने इर्द गिर्द वालों से, चाहे रिश्तेदार हैं, चाहे साथ वाले हमसाए हैं, कोई कुलीग्स हैं, जहाँ ताल्लुक बन जाए, बाद वक्ती ताल्लुक बनता है, फिर आप कभी उस शख्स को मिलते भी नहीं। सफर का ताल्लुक, जहाज में 7 सीट मिल गई, हमेशा ये सोचें कि ये बंदा या बंदी कल मेरे बारे में क्या गवाही देगा। इतना बड़ा मैं सोचती हूँ कि ये एक मौका है अपने आप को संभालने का, कि फिर बंदा कभी किसी की गलत बात नहीं लेना चाहेगा। इसके बाद अजाब कब्र, बहुत सारे लोग इस पे आज एतराज करते हैं, तो आइए जरा इसको भी देखें। मा जा फी अजाब कब्री, के अजाब कब्र के बारे में क्या बातें आई हैं हदीस में। अनिल बरा इब्ने आसिब बिन रदी अल्लाह अन्हुमा अनिल नबी सल्लल्लाहु अलैहि वसल्लम काला इज़ा उक़िदल मोमिनु फी कब्रिही उतिया सुम्म शहीदान अल्ला इलाहा इल्लल्लाहु व अन्न मुहम्मद रसूलुल्लाह فذلك قوله يثبت الله الذين آمنوا بالقول الثابت। हज़रत बरा बिन आज़ब से रिवायत है कि वह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बयान करते हैं कि आपने फरमाया कि जब मुसलमान को कब्र में बिठाया जाता है तो इसके बाद फरिश्ते आते हैं, फिर वो गवाही देता है कि अल्लाह के अलावा कोई माबूद बरहक नहीं और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं। और यही मतलब है अल्लाह के इस कॉल का कि अल्लाह ताला इन लोगों को जो ईमान लाए हैं मजबूत बात पर कायम रखता है, दुनियावी जिंदगी में भी और आखरत में भी। तो इस आयत से क्या है, युसब्बितुल्लाहुम से के कब्र का अजाब। अहले सुन्नत यानी जो हक अकीदा रखते हैं जो भी हैं, वो क्या मानते हैं कि एक अजाब कब्र है। अल्लाह ताला जिसने पानी के कतरे से इंसान को पैदा किया, कि इंसान के मुंतशिर और बिखरे हुए अज्जा को दोबारा पैदा नहीं करेगा। दरिंदे खा जाएं, पानी में गल जाए, डूब जाए बंदा, फिर भी अल्लाह चाहे तो उसको जिंदा कर सकते हैं। अल्लाह ताला के लिए कोई मुश्किल नहीं, लिहाजा कभी भी इन चीज़ों पे अपने आप को बहुत ज़्यादा गलत तरफ नहीं लेकर जाना चाहिए। बोलिए कि अल्लाह ताला कर सकता है हर चीज़। बाज़ लोग कहते हैं कि ये ज़मीन के घड़े में नहीं है, बरज़खी कब्र में अजाब होगा, तो ऐसा भी नहीं है। बस ये देखिए ना, कब्रिस्तान से गुजरे और वहाँ से आवाज़ आई और गधा चीखने लगा, तो ये क्या बताता है कि वहाँ भी अजाब हो रहा होता है। तो अल्लाह नोस्ती बस, लेकिन हमें अपने लिए दुआ करना है कि अल्लाह ताला हमें ना कभी कोई ऐसा बुरा अमल ज़िंदगी में करना पड़े या हम करें कि जिसके बाद फिर हम तेरे अजाब का शिकार होकर मरें। और आप देखिए दुनिया में ज़रा सी तकलीफ आती है, 10 लोग आपकी मदद करते हैं, सर दबाऊँ, चाय बना दूँ, कहीं बात करनी है, चलते हैं, जाते हैं, आते हैं, कब्र में कौन आएगा? कभी इंसान सोचे तो उसका दिल हिल जाता है, मेरी कब्र में कौन आएगा मेरा हाल पूछने। हर वक्त हम लोगों को ढूंढते, गिले शिकवे, दोस्तियां, मोहब्बतें, ये नहीं कर सकती, वो नहीं कर सकती, ये नहीं होगा, वो नहीं होगा, लेकिन आप देख लीजिए फिर हम करते हैं। तो हमेशा अल्लाह से कहें कि अल्लाह दुनिया में भी तूने और आखिरत में भी तूने ही हमारा साथ देना है। हम कभी भी अपनी मर्जी से नहीं बच सकते। ये वो चीज़ें हैं जो वाकई बंदे को अगर दुनिया में समझ आ जाए तो अल्लाह ताला हमें आसानियों में डाल दे। अव्वल तो मरने वालों की कोई बात नहीं करनी चाहिए। हज़रत आयशा रज़ी अल्लाह अन्हा का एक कॉल है कि मुर्दों की गीबत ना करो, क्योंकि ज़िंदा लोग अभी बहुत हैं जिनकी तुम बुराई करते हो, तो ना करें। और मैं अक्सर सोचती हूँ कि अगर हम बहुत बोलना छोड़ दें, ख्यालात के बाद जब हम इजहार ख्याल कर रहे होते हैं तो वो गुनाह का काम कर देते हैं। दोस्तों में बैठे जुबान खिसक गई, बोलते ही जाते हैं, बोलते ही जाते हैं। कभी यकीन आए, यकीन करें आप कभी गीबत का टॉपिक पढ़े ना, तो दिल करता है ये जुबान पकड़ के ना नहीं खींच के रखो, तुम चली तो तुमने मुझे पकड़वा देना है। फिर अच्छे में, बुरे में, मजाक में, जोक में आप नहीं आएंगे, और ला मुहल्ला आप खामोश रहा करेंगे। फिर जब आप खामोश रहेंगे तो बहुत सारे लोग आपके पास आएंगे भी नहीं। खामोश लोगों के पास कोई नहीं इतना आता, वो तो उनके पास आते, या फिर आप सुनते रहें दूसरों की तो आपको लोग सुनाते रहेंगे। तो बस ये दुआ करें कि अल्लाह हमारी इस्लाह फरमा दे। चलिए जज़ाकल्लाह खैर। सुबहानक अल्लाहुम्मा व बिहमदिक अशहदु अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुक व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।